चलिए आगे अब देखेंगे हम आयत नंबर 12 को। सिर्फ पिछली आयत में से एक छोटा सा पॉइंट अगर आप नोट करना चाहें तो कर सकते हैं। अब देखिए कि यहाँ लफ्ज़ आया है वा अल्लाहि फल या तवक्कलिल मुमिनून, और चाहिए कि अल्लाह ही पर तवक्कुल करें ईमान वाले। अगर देखा जाए ग्रामर के अतबार से तो लफ्ज़ अल्लाह जो है ना, ये बाद में आना चाहिए था तवक्कुल के लफ्ज़ से, यानी तवक्कल इल्लाह हम बोलते हैं ना उर्दू में, लेकिन अल्लाह ताला ने यहाँ तवक्कुल का लफ्ज़ पहले लाकर किस बात का एहसास दिलाया? इसकी शिद्दत का, यानी सिर्फ़ और सिर्फ अल्लाह ही की ज़ात ऐसी है कि जिस पर इंसान तवक्कुल कर सकता है। और इसी से पता चलता है कि जब वाकई इंसान के अंदर इस चीज़ का यकीन होता है कि मैंने अपने सारे मामला अल्लाह पर डाल देने हैं, तो फिर उसको दूसरा कोई रास्ता दिखता ही नहीं। ये नहीं कि सब पे तवक्कुल करके बाद में आखिर में अल्लाह ताला पर आए। और तवक्कुल क्या होता है कि इंसान अपने सारे असबाब इस्तेमाल करे, फिर नतायज जो भी हों उसको अल्लाह की तरफ से समझते हुए उसको कबूल कर ले। और तवक्कुल कम क्यों हो जाता है? ईमान की कमी। तवक्कुल और ईमान जो है ना, ये दोनों साथ साथ चलते हैं, पैरेलल चलते हैं। एक कम होगा तो दूसरा खुद ही कम होगा। अगर किसी को बहुत हर वक्त घबराहट रहती है, परेशान ही रहते हैं, ये ना हो जाए वो ना हो जाए, तो उसको अपने ईमान का जायज़ा लेना चाहिए कि ईमान की कमी फिर इंसान को अल्लाह ताला से दूर करती है। अब आगे हम देखेंगे आयत नंबर 12 से, यहाँ से आगे अब कुछ आयात बल्कि कुछ रुकू तक दोबारा बनी इसराइल का जिक्र है। और बनी इसराइल का तस्करा बार बार जो हो रहा है उसकी वजह कोई उनको शर्मिंदा करना या उनके ऊपर कोई इल्ज़ाम तराशी नहीं है, बल्कि अल्लाह ताला ये चाहते हैं कि ईमान वाले और उम्मत मुस्लिमा उन गलतियों से बच जाए जो कि यहूद ने की और अल्लाह ताला की रहमत से दूर हुए, या जो उनको मनसब दिया था इमामत का उससे हटा दिए गए। आयत को देख लेते हैं फिर इंशाअल्लाह ताला कुछ चीज़ें साथ साथ देखेंगे। वलकद अखज़ल्लाहु मीसाक बनी इसराइल वबअसना मिनहुम उस्नै अशर नक़ीबा, और ले चुका अल्लाह अहद बनी इसराइल से और मुकर्रर किए हमने इनमें से 12 नकीब। और क्या हुआ उसके बाद? वक़ाल अल्लाहु इन्नी माकुम, और कहा अल्लाह ने कि बेशक मैं तुम्हारे साथ हूँ। शर्त क्या है यहाँ से? आप जहाँ मैं लफ्ज़ बोलती हूँ ना, अगर ऊपर छोटा सा वो लफ्ज़ लिख लिया करें क्विकली, तो आपको बाद में आयत को समझना बहुत आसान लगेगा कि अल्लाह ताला ने बनी इसराइल को अपनी मदद का वादा दिलाया, लेकिन शरायत क्या थी? नंबर एक, लाइन अकम तुम उसलाह, जब तुम नमाज़ें क़ायम रखोगे, व आते तुम उज़का, ये दूसरी चीज़ है, और तुम ज़कात दोगे, और व आमन तुम भी रसूली, और मेरे रसूलों पर ईमान लाओगे। रसूल जमा है रसूल की, यानी मेरे रसूलों पर तुम ईमान लाओगे, और व अज़र तुमूहुम, और इनकी मदद करोगे तुम, और इसके बाद व अक़रत तुमुल्लाह क़र्दन हसना, और अल्लाह को कर्ज़े हसना दोगे। ये काम तुम करो, मैं क्या करूँगा? अब यहाँ से दोबारा गिनिए, ए बी सी लिख लें। पहले अगर 1-2 लिखा था तो अल्लाह ताला का वादा इन सारे कामों के करने वालों के साथ क्या है? नंबर एक, लउकफ़िरन्नानकुम सय्यिआतिकुम, अलबत्ता मैं दूर कर दूँगा तुमसे तुम्हारी बुराइयाँ, यानी तुम्हारे गुनाह, तुम्हारी बुराइयाँ, तुम्हारी ख़राबियाँ तुमसे दूर कर दूँगा। दूसरा वादा, वलउदखिलन्नकुम जन्नातिन तजरी मिन तहतिहल अनहार, और मैं तुम्हें उन जन्नतों में दाखिल करूँगा जिसके नीचे नहरें बहती हैं। और अगर कोई वादा ना पूरा करे, क्योंकि जब भी कोई एग्रीमेंट होता है ना तो निभाने की भी बातें होती हैं, और किसी वजह से अगर कोई बंदा वादे को नहीं पूरा करता, लीज़ को ब्रेक कर देता है, एग्रीमेंट तोड़ देता है, तो कुछ शरायत भी होती हैं। तो यहाँ अब इस वादे को ना पूरा करने की क्या चीज़ें लिखी गई? फ़मन कफ़रा बाद ज़ालिका मिनकुम, और तुम में से जो कोई कुफ़र कर दे इसके बाद, यानी इस वादे को निभाने के बाद पूरा ना करे, तो क्या सज़ा है? फ़क़द दल्ला सवा सबील, तो बेशक अल्लाह ताला उसको सीधे रास्ते से बहका देगा। यानी अल्लाह ना भी बहकाए, वो ख़ुद ही अपने अमल से ये साबित कर रहा है कि वो सीधे रास्ते से बहक चुका है। यहाँ आप देखिए कि दोबारा बनी इसराइल का ज़िक्र है। हज़रत मूसा अलैहिस्सलाम के ज़रिए से इस कौम का तस्करा हम बार बार पीछे से पढ़ते आ रहे हैं। अल्लाह ताला ने बनी इसराइल की बातें हमारे लिए यहाँ हुज्जत बनाई कि किस तरीके से वो कौम जिसको अल्लाह ताला ने चुना, जिनसे मोहब्बत की, वो सारी बातें भुलाकर अल्लाह ताला کے حکموں کو توڑ کر اللہ کی نافرمانی کا شکار ہو گئی. تو یہاں بات ہے 12 لوگوں کی بات. بنی اسرائیل کی تاریخ ہم پیچھے سے پڑھتے آ رہے ہیں, اور خاص طور پہ سورۃ بقرہ میں ہم نے اس کی ڈیٹیلز بھی دیکھی تھی کہ کس طریقے سے حضرت موسیٰ علیہ السلام کے بعد یہ قوم جو تھی بگاڑ کا شکار ہوئی. اللہ تعالیٰ نے ہر دور کے بعد اگلے نبی کو ان کی طرف بھیجا, لیکن انہوں نے اپنی باتوں کو نہ مانا. حضرت موسیٰ علیہ السلام کے بعد یہ قوم 12 قبیلوں کا شکار ہو چکی تھی, جو حضرت یعقوب علیہ السلام کے بیٹے تھے. اسی کی وجہ سے ان کے 12 مختلف سیکٹ بن چکے تھے, جس کو آپ فرقے کہہ سکتے ہیں آج کے دور میں, یا کچھ اور لفظ. یہاں لفظ جو استعمال ہوا ہے وہ ہے اس نئی عشرہ نقیبہ. نقیب کا لفظ دیکھ لیجئے, نون قاف اور با اس کا روٹ ہے. نقب کہتے ہیں سوراخ کرنے کو, اسی سے پھر نقیب لفظ ہے سوراخ لگانے والا, تفتیش کرنے والا, جس کو آپ کہہ سکتے ہیں کہ آج کے دور میں INS کہہ لیں, یا سیکیورٹی کا ایسا پرسن کہ جو دوسروں کے حالات کو کھولتا ہے. اسی سے پھر لفظ نقیب ہر ایک کی پوچھ گچھ کرنے والا, ٹیک کیئرر کے معنوں میں, دھیان رکھنے والا, ذمہ دار, نگران. یہ جو لفظ نقاب ہے نا, جو خواتین چہرے پہ ڈالتی ہیں, وہ بھی اسی سے ہی ہے. نقاب کیا ہے؟ جس نے نقاب پہن لیا اس کی کیفیت ایک نقیب کی ہو گئی. وہ دوسروں کو دیکھ رہا ہے, دوسروں پہ نگاہیں رکھ رہا ہے, لیکن دوسرے اس کے اوپر نظریں نہیں لگا سکتے. بالکل اسی بات کو یہاں سمجھیں گے تو انشاءاللہ تعالی لفظ نقیب اچھی طرح سمجھ آئے گا کہ کوئی بھی لیڈر, یعنی کوئی شخص جو کسی بھی لیڈرشپ کے مقام پہ پہنچتا ہے, تو اصل میں وہ وہاں کا ٹیک کیئرر ہوتا ہے. ہر چیز پہ, چھوٹی سے چھوٹی اور بڑی سے بڑی چیز کے اوپر اس کی نگاہیں ہونی چاہیے. اس کو ہر متوقع خطرے کا وقت سے پہلے پتہ لگ جانا چاہیے. جس چیز کی ضرورت ہے اس کو وقت سے پہلے ہی وہ جان لے اور پرکھ لے. تو اللہ تعالیٰ نے یہاں ان کا تذکرہ کر دیا. اب یہاں ان کی چونکہ بات ہے, تو نبی صلی اللہ علیہ وسلم کے ساتھ جب لوگوں نے بیعت عقبہ کی تھی, جس کا پیچھے تذکرہ گزر گیا, تو آپ نے ان لوگوں کو بھی نقیب ہی کا لقب دیا تھا. اس سے پتہ چلتا ہے کہ جو لوگ دین کے کسی کام میں کام کرتے ہیں, ان کو کوئی ایک ٹائٹل دیا جا سکتا ہے. آپ اس کو لیڈر کہہ لیں, آپ اس کو رکن کہہ لیں, آپ اس کو امیر کہہ لیں, کچھ بھی کہہ لیں, لیکن نامینیٹ کیا جا سکتا ہے. اور نام ایسے ہونے چاہیے جو دوسروں کو اس کے کام سے متعلق ہو. کیونکہ کسی کو یہ کہہ دینا کہ فلاں جو ہیں وہ پرائم منسٹر ہیں, لفظ پرائم سے کیا دکھتا ہے؟ بہت اعلیٰ چیز. انگلش میں پرائم لفظ بہت بڑی چیز ہے. منسٹر, منسٹری سے. آپ ذرا ان لفظوں کو کھولیں گے نا, اور پھر اس کے پیرلل اسلامک لفظ جو اللہ تعالیٰ نے دیے ہیں آپ دیکھیں گے تو سوچ ہی بالکل بدل جائے گی. اسلام نے جو لیڈرشپ کو نام دیا نا, وہ ذمہ داریوں کا نام دیا ہے. اس کے برعکس ویسٹرن کلچر سے جو نام آج ہمارے ملکوں میں بھی امپورٹ ہو گئے, اس سے بڑائی, پریسٹیج, بڑے, یہ گھر, وہ گھر, ہر ایک کو ایسے لگتا ہے کہ جیسے ہمارے ہاتھ میں کوئی سونے کی چڑیا آ گئی. بالکل اسی طرح جب کبھی کسی کو کوئی کام اللہ کے حکم سے ملتا ہے, تو وہ شخص اپنے آپ کو اس کام کا ذمہ دار محسوس کرے. اب ہوا کیا کہ جب حضرت موسیٰ علیہ السلام کے دور میں ان لوگوں کو یہ اعزاز دیے گئے اور ان کو لوگوں کے ذمہ داریاں دے دی گئیں, تو ان کی ذمہ داری دوسروں سے بہت زیادہ بڑھ گئی. اب یہاں اسی بات کا تذکرہ ہے کہ جب اللہ تعالیٰ کے نام پہ کوئی ملک حاصل کیا جائے, کوئی زمین کا ٹکڑا مل جائے. کل وہ موسیٰ علیہ السلام کے دور میں اسلام کا نفاذ تھا, یا آج وہ کسی دور سے تھا, لیکن اللہ کی مدد اس ملک اور اس قوم کے اوپر کب آتی ہے؟ جب وہاں رہنے والے ان کاموں کو کریں جس کا تذکرہ اس حکایت میں. آپ کہہ سکتے ہیں کہ ایک فلاحی مملکت, یعنی ایک کامیاب ملک یا اسلامی بہترین, جس کو آپ کہہ سکتے ہیں نا, بہت زیادہ ترقی یافتہ ملک جو ہوگا, جس کو اللہ تعالیٰ نے دنیا میں بھی غلبہ دیا, اس کی کچھ شرائط ہے. ہمارا حال کیا ہے کہ تصور میں یہ آتا ہے کہ ترقی کرنی ہے نا تو غیر مسلم ہو جاؤ, کیونکہ دنیا میں دیکھتے ہیں جتنے نان مسلم ملک ہیں وہ زیادہ آرگنائزڈ ہیں, وہاں زیادہ لوگوں کے حقوق پورے ہو رہے ہیں اور اس طرح کی باتیں. اور مسلم ملکوں کا نام بھی ڈس آرگنائزڈ قسم کے لوگ یا ہر چیز میں ایسی چیزیں ہیں. تو کیا یہ وجہ ہے کسی ملک کے اندر اگر بجلی نہیں, پانی نہیں, گیس نہیں, یا وہاں کی سڑکیں ٹوٹی ہوئی ہیں تو اس کی وجہ ان کا اسلام ہے؟ یہ نہیں ہے. وجہ کیا ہے کہ جب کوئی اپنا نام اسلامک نام ملک رکھ لیتا ہے, لیکن وہاں وہ کام نہیں ہوتے جن کے کرنے کا اللہ نے حکم دیا ہے، تو اللہ کی مدد اٹھ جاتی ہے۔ آپ کہہ سکتے ہیں کہ اللہ کی مدد مشروط ہے، کنڈیشنل بیسڈ ہے، جو کنڈیشن پوری کرے گا اللہ تعالیٰ کی مدد اس کے پاس آئے گی، اور جو کنڈیشن کو پورا نہیں کرے گا اللہ کی مدد چلی جائے گی۔ فضائے بدر پیدا کر فرشتے تیری نصرت کو، اتر سکتے ہیں گردوں سے قطار اندر قطار اب بھی۔ اصل بات یہ ہے کہ جب بندے کے اندر ایمان اور تقویٰ آ جاتا ہے نا، اور اللہ کے حکموں کے مطابق کام کرنے کا شوق اور جذبہ پیدا ہو جاتا ہے، تو پھر اس کی وجہ سے اللہ تعالیٰ کی طرف سے مدد بھی آتی ہے۔ اللہ تعالیٰ نے بنی اسرائیل کو جو 12 گروہوں کا جن کا تذکرہ کیا، ان کے ساتھ اللہ کی مدد کے اگر یہ وعدے تھے، تو آج بھی امت مسلمہ کی مدد آنے کا یہی طریقہ ہے کہ سب سے پہلے وہاں حقیقت میں اسلام آئے۔ قال اللہ انی معکم، یہ بہت بڑی بات ہے۔ دیکھیے، آج دنیا میں حکومتیں بڑی طاقتوں کے زور پہ بڑی بنتی ہیں، کہتی ہیں ہمارے ساتھ امریکہ ہے، ہمارے ساتھ روس ہے، ہمارے ساتھ چائنا ہے، بڑی طاقتوں کو لوگ بڑا سمجھتے ہیں نا، اور پھر اس کی جوش پہ بہت زیادہ اپنے آپ کو مضبوط محسوس کرتے ہیں۔ لیکن اب ساری باتوں کے ساتھ آپ اس جملے کو لائیں کہ اللہ کسی کو کہہ دے کہ میں تمہارے ساتھ ہوں، کس کی مدد زیادہ ہوگی؟ کسی دنیا کی بڑی طاقت والے کی مدد زیادہ ہوگی یا کسی غیر مسلم پہ توکل کرنے والے کی ہوگی؟ تو ضرورت ہے اس بات کی کہ مسلمان کی نگاہیں اللہ تعالیٰ پر لگ جائیں۔ جب کوئی اللہ پر نظر لگا لیتا ہے، تو پھر حقیقت میں واقعی اللہ تعالیٰ اس کو کافی ہو جاتا ہے۔ لئن اقمتم الصلاۃ، جب تم نماز پڑھو۔ کون سی نماز؟ اکیلی نماز نہیں، اقیم، قائم کرنا۔ اس سے پتہ چلتا ہے کہ کسی ملک میں نماز کا رواج قائم کرنا، نماز کے لیے اوقات مقرر کرنا، نمازوں کے اوقات پہ چھٹی دینا، جماعت کے ساتھ نماز پڑھنا ایک مسلم حکومت کا فرض ہے۔ کبھی بھی قرآن پاک میں آپ یہ نہیں پڑھیں گے کہ نماز پڑھتے ہیں، قائم کرتے ہیں، یعنی یہ گورنمنٹ کی ذمہ داری ہے، اگر وہ اپنے آپ کو مسلمان ملک کی گورنمنٹ کہتی ہے، کہ وہ وہاں نماز کا اہتمام کرے۔ ہم تو اپنے گھروں میں کر لیں نا، کیونکہ وہ نقیب اگر کسی ملک کے اوپر ہیں تو ہم اپنے بچوں پہ بھی ہیں۔ اسی لیے اللہ کے نبی نے فرمایا کہ بچے 7 سال کے ہوں تو ان کو نماز کا حکم دو، اور 10 سال کے ہونے پہ اگر نہ پڑھیں تو پھر ان کے ساتھ سختی کرو۔ اسی طرح ہر بندہ اپنی جگہ پہ رہتے ہوئے، جو اس کے ارد گرد اس کے ڈیپینڈنٹ لوگ ہوتے ہیں، ان کی نماز کے اوپر اس کی نظر ہونی چاہیے۔ آپ خود نماز پڑھتے رہیں اور آپ کے گھر والے نہیں پڑھ رہے، تو آپ سے پوچھ ہوگی۔ کل ہم سے یہ نہیں پوچھا جائے گا کہ تم نے نماز پڑھی تھی کہ نہیں، یہ بھی پوچھا جائے گا کہ تمہارے ارد گرد والوں نے پڑھی تھی کہ نہیں پڑھی تھی۔ تو لہٰذا اللہ کا حکم آ جائے تو دکانوں کے شٹر گر جائیں۔ آج بھی تھوڑی بہت ہمیں اس کی صورت جو ہے وہ سعودی عرب میں دکھتی ہے، الحمدللہ۔ جو ہی نماز کا وقت ہوتا ہے تو شٹر گرنے لگتے ہیں، پھر انہوں نے کچھ ایسے لوگ چھوڑے ہوئے، متوے بولتے ہیں۔ متوے اصل میں عربی میں والنٹیئر کو کہتے ہیں، دل کی خوشی سے کام کرنے والا۔ تو وہ لوگ آتے ہیں اور دکانیں بند کرواتے ہیں اور اس کو کرتے ہیں۔ یہ حکومت کا فرض ہے، اس میں کوئی سختی کی بات نہیں ہے۔ کوئی اس کو یہ سوچے کہ اسلام میں یہ ٹھیک نہیں، درست نہیں، تو پھر وہ کچھ بھی کہے، لیکن یہ اللہ کا حق ہے، یہ وقت اللہ کا وقت ہوتا ہے۔ پھر اس کے بعد دوسری بات دیکھیے، زکوٰۃ کی بات ہے۔ یہاں حکومت کا فرض ہے کہ لوگوں سے ان کے مال پہ زکوٰۃ لے، اور اصل میں اسلام کا جو مال بانٹ لینے کا طریقہ تھا وہ یہی تھا۔ یہ ہمارے ہاں جو ایک رواج شروع ہو گیا نا، انفرادی زکوٰۃ دینا، اور مرد بیچارے تو کیا، وہ بھی عورتوں کی ہاتھ ڈال دیں۔ عورتیں اپنی ماسیوں کے گھر بھرتی رہتی ہیں تاکہ یہ خوش رہیں، ان کی جہیز کی لسٹیں، ان کے بچوں کے کام، اور ایسے کرتے رہتے ہیں۔ حالانکہ ایک اسلامی ریاست میں زکوٰۃ جو ہے یہ حکومت وقت لیتی ہے، وہ پھر پورے ملک میں ڈسٹریبیوٹ کرتی ہے۔ یہ بالکل ایسی ہے کہ جیسے آج ویسٹرن سٹائل میں ٹیکسز ہوتے ہیں، ٹیکس لیتے ہیں اور گورنمنٹ اس کو دوسرے لوگوں تک دیتی ہے نا، تو اسلام نے اس کو زکوٰۃ کے طور پہ رکھا۔ لیکن ایک بہت بڑا فرق ہے ٹیکس اور زکوٰۃ میں، اور اسپیشلی آج کے دور میں جو بھی دنیا میں سسٹم چل رہا ہے اس میں اور اسلام میں بہت فرق ہے۔ آج یہاں سے مراد دنیا ہے، آج کی، میں اس ملک کی بات نہیں کر رہی۔ آج دنیا میں آپ کی انکم پہ ٹیکس ہے نا، آپ جتنا ارن کرتے ہیں اس کی بیس پہ ٹیکس دیتے ہیں۔ کوئی کم کماتا ہے تو کم ٹیکس ہے، زیادہ منی بڑھتی جاتی ہے تو ٹیکس بڑھتا ہے۔ حالانکہ یہ ظلم ہے، اسلام اس ظلم کو پسند نہیں کرتا۔ اسلام میں ٹیکس انکم پہ نہیں ہے، سیونگس پہ۔ وہ مال جو ایک سال تک آپ کے ساتھ رہ جاتا ہے اس کے اوپر ٹیکس ہے۔ یہ تو بہت زیادتی ہے نا، ایک بندہ کام کر کے، محنت کر کے حلال سے کما رہا ہے، اور آدھے سے زیادہ دوسرا جو ہے اس کو لے جائے، بہرحال اس پہ تو باتیں انشاءاللہ آگے جا کے ہم کریں گے جب سورۃ توبہ میں پڑھیں گے اور کتاب الزکات بھی پڑھیں گے تو اس میں بھی دیکھ لیں گے، لیکن بہرحال یہ ایک اجتماعی ذمہ داری ہے اگر کسی ملک کے اندر ایسا نظام موجود ہے وہاں پہ کام کرنے کے، تو پھر وہ اس کے مطابق کام ہوگا۔ تیسری چیز ہے وآمن تم بھی رسولی، اور تم ایمان لاؤ گے میرے رسولوں پہ۔ اب ذرا آپ اس آیت کو سوچیں، تورات کی آیت، اور آپ کہہ سکتے ہیں کہ یہ جو آیت اس وقت ہم پڑھ رہے ہیں یہ تورات کی آیت ہے۔ آج لوگوں کو بڑا شوق ہے نا کہ بائبل پڑھیں یا ہم نان مسلم کی کتابیں پڑھیں، یہ آیت کا نمبر نوٹ کر لیں، یہ قرآن پاک میں آئی ہوئی ہے لیکن ہے یہ بائبل کی آیت، ان کی کتابوں میں یہ بات موجود تھی۔ وَلَقَدْ أَخَذَ اللَّهُ مِيثَاقَ بَنِي إِسْرَائِيلَ، کہاں لیا تھا بنی اسرائیل سے میثاق؟ کتاب میں لیا تھا نا۔ تو کسی کو اگر شوق ہے تو وہ تورات کی صحیح آیتیں یہاں پڑھ سکتا ہے کہ ان کو اللہ تعالیٰ نے اس بات کا حکم دیا۔ اب آپ سوچیں ذرا، آج کے جیوز، اس کے بعد کے کرسچنز، دونوں کو یہ حکم تھا کہ تم نمازیں قائم کرو گے، آج وہ نہیں پڑھتے اور بات ہے، لیکن نماز ان کے بھی دین میں تھی، زکوٰۃ دو گے، ہمیں تو آج 2.5% دینی پڑتی ہے، ان کا نصاب تو اس سے زیادہ کا تھا۔ اور تیسری چیز دیکھیے، وآمن تم بھی رسولی، اور تم ایمان لاؤ گے میرے رسولوں پہ۔ یہ کن رسولوں کی بات ہے؟ ہر نبی جو اپنے دور میں بنی اسرائیل میں آیا، اور حضرت موسیٰ علیہ السلام سے لے کر حضرت عیسیٰ علیہ السلام کے بیچ میں تقریباً کہتے ہیں کہ 1000 پیغمبر گزرے تھے، اور تقریباً 13 صدیاں گزری ان کے بیچ میں، پھر حضرت عیسیٰ سے نبی صلی اللہ علیہ وسلم کے بیچ میں تقریباً 600 سال کا فرق ہے، حضرت موسیٰ سے لے کے حضرت عیسیٰ کے بیچ میں تو 1000 نبی ہے۔ ہر نبی اپنے دور کے لوگوں کو یہ بات کہتا تھا کہ میرے بعد آنے والے نبی، فرسٹ، اور دوسری بات محمد رسول اللہ، ان کے آنے پہ تم نے ان پر ایمان لانا ہے۔ آج کے یہود اور نصارہ کو اگر اپنی کتابوں پہ عمل کرنا ہے تو ان کو آیت کے اگلے حصے پہ عمل کرنا پڑے گا جو اب ہم دیکھنے لگے ہیں۔ نمبر 1، آمن تم بھی رسولی، تم کو سارے رسولوں پر ایمان لانا پڑے گا، یہ نہیں کہ صرف موسیٰ پہ ایمان لے آؤ یا صرف جیزس پہ لے آؤ، پہلے بھی نبی آخر کے بھی نبی۔ دوسری بات، وَعَزَّرْتُمُوهُمْ، اور ان کی مدد کرو گے۔ عزر کا لفظ جو ہے نا، یہ تعزیر کا معنی دیتا ہے، اس کا عربی میں معنی کیا ہوتا ہے؟ النُصْرَةُ مَعَ التَّعْظِيمِ، کسی کی مدد کرنا عزت کے ساتھ۔ بعض دفعہ کیا ہوتا ہے کہ کسی کی مدد تو بندہ کر دیتا ہے لیکن اس کی عزت نہیں کرتا، کسی رحم کے جذبے کی وجہ سے اس کی مدد کر دیتا ہے، کسی کے اوپر ترس کھا کے کر دیتا ہے، لیکن عزر تم کا لفظ عین زار را اس کا روٹ ہے، عزت اور احترام کی وجہ سے کسی کی مدد کرنا۔ یہ نہیں کہا کہ نصر تموہم، کیونکہ مدد تو کوئی بھی کر دیتا ہے، لیکن اسلام عزت نفس پہ بڑی بات کرتا ہے، کہا کہ ترس کھا کے نہیں بلکہ مدد کرنی ہے اس کی۔ یہ کس کی بات ہو رہی ہے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم کی بات ہو رہی ہے۔ ان کی کتابوں میں یہ لکھا ہوا تھا کہ جب وہ نبی دنیا میں آ جائے گا، تم نے نہ صرف یہ کہ اس کو ماننا ہے بلکہ اس کی مدد کرنی ہے، دین کے اس مشن میں تم نے ان کے ساتھی بن جانا ہے، تم نے اس پیغام کو پہنچانے میں اس کی مدد کرنی ہے، اور اس کام میں چونکہ مال کی ضرورت ہوتی ہے، تو وَأَقْرَضْتُمُ اللَّهَ قَرْضًا حَسَنًا، پھر تم اللہ کو قرض حسنہ دو گے، اچھا قرض دو گے۔ اور قرض حسنہ کیوں کہا؟ کیونکہ یہ بندہ صرف اور صرف اللہ کی رضا کے لیے کرتا ہے، اور اس کے نتیجے میں اللہ تعالیٰ ہی سے اس کا اجر پاتا ہے۔ اب آپ دیکھیے کہ اگر لوگ اپنی کتاب پر بھی ایمان لاتے تو پھر ان کو مسلمان ہونا پڑتا۔ اگر آج اس کو مسلمانوں کے ٹیکسٹ میں دیکھ لیں تو یہاں ہم سب کو اللہ تعالیٰ ایک بہت ہی خوبصورت پیغام دے رہے ہیں، اور وہ کیا؟ کہ دین کا کام کسی ایک فرد کا کام نہیں، اکیلے یہ کام نہیں ہوتا، یہ منفرد کام ہے ہی نہیں، یہ لوگوں کے ساتھ مل کے کرنے والا کام ہے، اور جب تک کوئی یہ کام صرف اور صرف اللہ کے لیے نہیں کرے گا، اور اللہ کے لیے کسی کام کا کرنا کیا ہے کہ اس کام کا اجر اللہ سے مانگنا، اس راستے کی مشکلات میں اللہ تعالیٰ سے رجوع کرنا، اور اس کام کے بعد کسی پہ کوئی احسان نہ جتلانا، یہ سب کچھ کرنے والے کو اللہ تعالیٰ وعدے دیتے ہیں۔ آج نبی تو نہیں ہے، ہم سب جس دور میں گزر رہے ہیں، نبی چلے گئے، اللہ کے نبی صلی اللہ علیہ وسلم آخری نبی تھے، آج ہم اس کے اوپر عمل کیسے کر سکتے ہیں؟ پہلی تو بات یہ کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی احادیث اور آپ کی سنتوں کے اوپر عمل کر کے، آپ کے اس پیغام کے اوپر عمل کر کے جو آپ نے چھوڑا، اور اسی طرح جو اس کے اوپر ہمارے عمل کی دوسری چیز ہوگی وہ کیا ہے کہ رسولوں نے جس کام میں زندگیاں گزاری ہماری بھی زندگیاں اسی راستے میں ہوں. آپ کو یاد ہوگا کہ غزوہ احد میں جب اللہ کے نبی صلی اللہ علیہ وسلم کی شہادت کی خبر پھیلی تھی تو بھگدڑ مچی, تو اس وقت ایک صحابی نے اٹھ کے کہا کہ دیکھو اللہ کے نبی جس راستے میں چلے گئے ہیں کیا تم اپنی جانیں بچاؤ گے, کیوں نہ ہم بھی اسی مشن پہ جان دے دیں جس پہ اللہ کے نبی نے دی. یہ ہے اصل میں اس وقت بات. اس وقت اللہ کے نبی کے نام لے کر نعتیں پڑھنا, چومنا اور اب محبت کی بات کرنا, یہ ایک الگ بات ہے, یہ تو کوئی بھی کر سکتا ہے. اصل جو ضرورت ہے اس وقت کہ وہ دین جو آپ نے 23 سال کی مشقتوں, محنتوں اور تکلیفوں کے بعد دنیا کو دیا تھا, آج کے مسلمانوں کی ذمہ داری ہے کہ اس دین کے کام کو اب اپنا کام سمجھ لیں. اور جب تک ہمیں دین کا کام اپنے ذاتی کام سے عزیز نہیں ہو جاتا تب تک دین نہیں پھیلتا. یہ تو لکھ لیں. جب دنیا کا کوئی تقاضا راستے میں آئے اور دین چھٹ جائے تو سمجھ لیں کہ ابھی دین سگا بچہ نہیں بنا, یہ سوتیلا بچہ. افسوس کی بات ہے کہ آج کے دور میں دین ہمارے لیے سوتیلے بچے والا بن گیا. سوتیلا بچہ کسی کا ہوگا نا سامنے, اس کے دوسروں کے بڑا پیار کرے گی اس کو ماں, اللہ ماشاءاللہ ہر ایک ایسی نہیں ہوتی, لیکن عموماً یہ ایک معروف بات ہے کہ اپنا بچہ دل سے محبت اٹھتی ہے, اکیلے میں بھی منہ چومیں گے, اور سوتیلے یا کسی کے بچے کو بندہ اس کے گھر والوں کے سامنے تو پیار کرے گا لیکن اکیلے میں نہیں کرتا. ہمارا حال بھی آج دین کے ساتھ ایسا نہیں ہو گیا کہ جب ہم دین کا باہر بات کرتے ہیں تو بہت دین کی بات کرتے ہیں, مسلمان ہیں, ہمیں فخر ہے, ہم ایسے ہیں وہ, لیکن جب ہمارا کوئی ذاتی تقاضا آتا ہے تو دین سب سے پیچھے گر جاتا ہے. ایسا نہیں کر سکتا انسان, اس کے لیے اپنی زندگیوں کو لگانے کی ضرورت ہے. آپ دیکھیے کہ اس کام کا دنیا میں کوئی بہت زیادہ بدلہ کبھی نہیں بھی ملتا. اللہ تعالیٰ نے دین کے کام کے ساتھ یہ چیز رکھ دی ہے کہ دنیا میں فائدہ ملے گا کہ نہیں یہ چانس ہے, لیکن آخرت کا وعدہ کنفرم ہے. ایک ٹکٹ ہوتی ہے چانس کی اور ایک ہوتی ہے کنفرم. چانس کی مل بھی جاتی ہے, نہیں بھی ملتی, کنفرم مل جاتی ہے, نہیں تو آپ کلیم کریں گے. آپ دین کے لیے کچھ کریں, اس سے دین کو کوئی فائدہ ہو رہا نہیں, آپ کو ترقی مل رہی ہے نہیں, آپ کا وہ کام پھل رہا ہے پھول رہا نہیں, یہ چانس ہے, مل بھی جائے گا نہیں بھی ملے گا. حضرت نوح کو صرف 70-80 لوگ ملے, حضرت موسیٰ کے ساتھ بہت بڑا گروہ جائے گا, یہ چانس تھا, اس کا اجر سے تعلق نہیں ہے. ہاں آخرت کا وعدہ لازمی ہے, اس لیے اگر ہم کہ نہیں ہماری کوششوں سے کیا ہوگا, اب تو آبے کعبہ ہی بگڑا ہوا ہے, ساری دنیا اتنی خراب ہے, ہمیں تو کوئی فائدہ نہیں ہوگا, نہیں, دین کو فائدہ ہو نہ ہو ہمیں ہوگا. کل قیامت کے دن اللہ تعالیٰ کو کہہ دیں گے کہ اللہ کوشش تو کی تھی. جیسے حضرت ابراہیم علیہ السلام کے بارے میں آتا ہے کہ جب ان کو آگ میں ڈالا گیا, بہت بڑی آگ تھی, زمین میں کھائیاں کھود کے اس میں ایندھن پہلے بھرا گیا, اور اتنی تیز آگ تھی کہ اس میں ان کو پھینکنے کے لیے ایک غلیل ٹائپ کی منجبیق جو تھی اس میں ڈالا گیا, قریب جاتے تو وہ بھی لوگ جل جاتے. جب وہ بڑا الاؤ تھا تو ایک چڑیا اپنی چونچ میں پانی بھر کے لے کے آئی اور اس آگ کے اوپر ڈالنے کی کوشش کرنے لگی کہ اس کو بجھاؤں, تو کسی نے اس سے کہا کہ تمہاری اس ایک دو قطرے, ایک دو بوند پانی سے کیا یہ آگ بجھے گی؟ تو کہنے کہ مجھے اس سے پرواہ نہیں ہے, آگ بجھے نہ بجھے, کل قیامت کے دن میں اللہ کو کہہ دوں گی کہ میری چونچی اتنی تھی, میں نے اپنی چونچ کے مطابق کام کیا. ہم اسے ہر ایک اپنی چونچ دیکھے, یہ نہیں ہوگا کہ کیا کیا, یہ ہو گیا کیا کر سکتے تھے اور نہیں کیا, کیا کام ہم دین کا اچھا کر سکتے تھے اور ہم نے نہیں کیا. اذرتموہم طاقت, اور اس بات کو صحابہ کرام نے خوب اچھا سمجھ لیا, جان پہ کھیل گئے لیکن پھر اللہ کے نبی صلی اللہ علیہ وسلم کی عزت بھی کی, تعظیم بھی کی, اور اس مشن کے اندر اکرستم اللہ قردن حسنا کی صورت میں اپنے مال جان سب کچھ پیش کر دی. اب دیکھیں کبھی آپ نہیں سنیں گے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو مسجد نبی میں چندہ جمع کرنا پڑا, ڈونیشن مانگنی پڑی کہ ادھر چھتیں بنانی ہیں, ادھر ذرا نیچے پکا فرش ہی کر لیں, کیونکہ جب لوگوں کو یاد آ جاتا ہے نا کہ ہم دنیا میں آئے کس لیے تھے اور ہمارا مقصد کیا ہے, تو وہ اپنے گھروں پہ لگانے سے زیادہ اللہ کے گھر پہ لگاتے ہیں. وہ یہ نہیں برداشت کر سکتے کہ اللہ کے راستے کے کام صرف پیسے نہ ہونے کی وجہ سے رک جائیں, وہ اپنی ذات پہ جس طرح لگاتے ہیں اللہ کے اوپر لگاتے ہیں. ابو بکر صدیق گھر کا سامان لے کے آگے, کیونکہ ان کو پتہ تھا کہ اس وقت اگر میرا گھر چلا گیا پھر آ جائے گا انشاءاللہ, لیکن اس وقت اگر رومیوں کے ہاتھوں اسلام ختم ہو گیا تو پھر ہم واپس نہیں آئیں گے. یہ وہ سوچیں ہوتی ہیں جو بندے کے اندر تبدیلی پیدا کرتی ہیں, دوسرے کے کہنے سے کبھی وہ کام نہیں ہو سکتا. اور آپ دیکھیے کہ اسی لیے پھر اللہ تعالیٰ ایسے لوگوں کو وعدے دیتا ہے. آپ ذرا ایک ایک وعدے پہ نظر ڈال کے دیکھیں تو رشک آ جاتا ہے کہ کتنے پیار سے اللہ نے ان کو وعدے دیے اور انہوں نے اس کام کو کر کے अल्लाह ताला से ये सब कुछ ले लिया। पहला वादा क्या है अल्लाह ताला का उनके साथ? लउकफ़िरन्नकुम सय्यातिकुम, अल्लाह तुम्हारी बुराइयों को तुमसे दूर करेगा। हम में से कोई चाहता है? मैं तो कहती हूँ कि हमारी सिर्फ एक बुरी आदत हो जिसकी वजह से हम बार बार शर्मिंदा हों ना लोगों के सामने, तो हम कहते हैं कोई मेरी इस आदत से जान छुड़ा दे। किसी को गुस्सा बढ़ाता है, एकदम अपसेट हो गया, सबके सामने बोल पड़े, पता ही नहीं चला घर में मेहमान आए हुए हैं या कोई ससुराल का बंदा आया या मैके का आया, वो बोल दिया, बाद में बैठता है अफसोस होता है, लेकिन जब गुस्सा आता है उसको याद ही नहीं होता। अब एक बंदा जिसको अल्लाह ताला ये कह रहे हैं कि देखो मैं तुम्हारी बुराइयाँ तुमसे दूर कर दूंगा, उसको कितना खुश होना चाहिए। एक लम्हे के लिए सोचें, सिर्फ चंद सेकंड तसव्वुर में अपने कुछ गुनाह लाएं, कुछ बुराइयाँ, कुछ गंदगियाँ। आप ऐसे सोचिए जैसे चेहरे पे बाल हों या चेहरे पे पिंपल्स हों, कोई दाग पड़े हुए, कोई की एक ऐसी क्रीम है कि तुम्हारे चेहरे के सारे दाग छुप जाएंगे, हर कीमत पे ले आएंगे ना। अल्लाह ताला कह रहे लउकफ़िरन्नकुम सय्यातिकुम, मैं तुम्हारी सारी बुराइयाँ, तुम्हारे सारे गुनाह माफ़ कर दूंगा, वो गुनाह जो तुम्हारे और जन्नत के बीच में रुकावट थे उनको तुमसे दूर कर दूंगा। वलउदख़िलन्नकुम जन्नातिन तजरी मिन तहतिहल अन्हार, और तुम्हें उन जन्नतों में दाखिल करूंगा जिसके नीचे नहरें बहती हैं। अल्लाह अकबर। जो बंदा अल्लाह के कामों में लग जाता है ना, अल्लाह उसके काम खुद ही आसान कर देता है, और जो बड़े बड़े काम करने लगता है ना, उसके छोटे छोटे खुद ही ख़त्म हो जाते हैं। आप बड़े गुनाहों को ख़त्म करना चाहें, छोटे गुनाहों को अल्लाह ताला खुद ब खुद रास्ते से ख़त्म कर देंगे। अल्लाह ताला ऐसे माफ़ कर देगा कि जैसे कि वो गलतियाँ और वो ख़राबियाँ थी ही नहीं। किसको नहीं चाहिए ये लफ्ज़? हर एक चाहता है ना। तो उसके लिए फिर शर्त क्या है कि तुम अपने आप को उस दीन के नाम से मुतारफ़ करा लो। मैं कहती हूँ कि लोग फ़ख्र करते हैं ना किसी की नस्बत पे, जैसे किसी का जिक्र है तो वो कहेगा फ़लाँ कंपनी में काम करते हैं, कहते हैं हाय फ़लाँ में काम करते हैं, वाह। खौफ होता है ना कुछ लोगों के जहनों में, बहुत होता है, अच्छा माशाल्लाह आप फ़लाँ जगह हैं, फ़लाँ के एम्प्लॉई हैं। यानी लोग किसी का नौकर होने भी बड़ा खुश होते हैं। जैसे वो किसी की रश की बात थी ना, तो किसी ने कहा आपको पता है कि मेरे ससुर जो थे वो अंग्रेज़ों के खानसामा थे, यानी इसमें भी बड़ा फ़ख्र था कि वो अंग्रेज़ों के खानसामे थे ना, फ़लाँ फ़लाँ का ड्राइवर था। तो अल्लाह ताला जब किसी बंदे को अपनी तरफ लेता है तो फिर उस बंदे को जन्नतें देता है, और नहीं मानोगे तो फ़मन कफ़रबात अज़ालिका मिनकुम फ़क़द दल्ला सवा सबील, फिर अल्लाह ताला ऐसे लोगों को भटका देता है, दूसरी तरफ भाग देता है। आप देखिए कि यहाँ एक माहदे की बात हुई ना, अब आगे हम देखेंगे कि इन लोगों ने इस माहदे से क्या किया और हम क्या करें, लेकिन छोटी सी एक अमूमी बात समझ लेते हैं उससे पहले। जब भी कोई माहदा होता है ना, पैक्ट एग्रीमेंट, ये दो लोगों के बीच में होता है, इसीलिए निकाह को भी अक़द कहते हैं, अक़द मसनूना, गिरा लगती है। जो माहदे अल्लाह और बंदे के साथ होते हैं ना, दोनों को निभाना पड़ता है। अगर आप सोचें एक रस्सी है, एक बंदे ने रस्सी को एक हाथ से पकड़ा हुआ है, दूसरे ने दूसरे से पकड़ा हुआ है। अब आप बताइए कोई रुकावट बनाई थी या किसी के गुजरने की बात थी, बिलफर्ज उनमें से कोई एक बंदा रस्सी का सिरा छोड़ दे, तो क्या होगा? दूसरे के पकड़ने का कोई फ़ायदा होगा? नहीं फ़ायदा होगा ना, पुल बनाया हुआ था रस्सी का, एक तरफ से हुक खुल गया। बिल्कुल इसी तरह जब अल्लाह ताला किसी से कोई मुआहदा करता है, तब तक अल्लाह उस पर कायम रहता है जब तक बंदा भी रहता है, क्योंकि बंदे ने रस्सी हाथ से छोड़ दी तो अल्लाह के पकड़ने से कोई फ़ायदा नहीं होता। अब होता क्या है कि जब अल्लाह ताला किसी भी अहले शरीयत कौम से नाराज़ होता है ना, तो दो तरह की सज़ाएँ देता है, यानी मुसलमान होने वाले या ख़ुद को मुसलमान कहलाने वाले लोग जब अल्लाह से किए हुए वादे तोड़ देते हैं ना, तो अल्लाह ताला दो किस्म के अज़ाब देता है। एक होता है ज़ाहरी अज़ाब, उनके ऊपर लानत डाल दी, रहमत से दूर कर दिया, उनको दुश्मनों के हाथों में कर दिया, उनके ऊपर गोलियां बरसने लगी, या फिर कोई आसमानी आफत आ गई, सैलाब आ गया, जलजला आ गया, मसख हो गया, अल्लाह ताला यूं पकड़ लेता है, फेंक देता है। ये है एक ज़ाहरी सबब। एक दूसरा असाब होता है जो बातनी है, और ये पहले से बहुत सख्त होता है। पहले को तो सारे ही कहते हैं असाब है, लेकिन ये दूसरा बहुत सारे लोग समझ ही नहीं पाते असाब है, और वो क्या होता है कि अल्लाह उनके दिलों को सख्त कर देता है, हिदायत की तरफ आते ही नहीं। अब उसका तस्करा है अगली आयत में, इसको पढ़ के तो फिर साथ साथ चलेंगे और साथ ही साथ मुहासबा करेंगे। फ़बीमा नक़्दिहिम मीसाक़हुम, बस उनके उस वादे को तोड़ने की वजह से, नक़्ज़े अहद पे बात पीछे हो चुकी कि जब उन्होंने अपना वादा तोड़ दिया तो हमने क्या किया, लअन्नाहुम, हमने उनके ऊपर लानत कर दी। وجعلنا قلوبهم قاسیتاً، اور ہم نے ان کے دلوں کو سخت کر دیا۔ یہ ہے وہ عذاب۔ ظاہری طور پہ بنی اسرائیل نے جب اللہ سے وعدے توڑے نا، تو اللہ نے دشمنوں کے ہاتھوں ان کی اینٹ سے اینٹ بجائی۔ بخت نصر نے ان پہ حملہ کیا، ٹیٹس نے ان پہ حملہ کیا، بیبلنس نے ان پہ حملہ کیا، سب ختم کر دیا۔ پیچھے سب تفصیلات پڑ چکے، لیکن اندرونی طور پہ وہ ہوا جو آج تک ہو رہا ہے کہ دل سخت ہو گئے ہیں۔ کسی کا خون بہتا دیکھ کر دل نرم نہ ہو، کسی یتیم کو دیکھ کر دل میں نرمی نہ آئے، کسی عورت کو بیوہ ہوتا دیکھ کے نہ آئے، لوگوں پہ گولیاں چلا کے آپ خوشی محسوس کریں تو دل سخت ہو جاتے ہیں، تو پھر ایسے لوگ ایک اور کام کرنے لگتے ہیں، اور وہ کیا؟ یحرفون الکلم عن موادیہ، وہ کلمات کو ان کی جگہ سے بدل دیتے ہیں، اللہ کے کلام میں تبدیلیاں کرتے ہیں۔ یہود نے کی، تورات کو بدل دیا، ایکسرسائز بک بنا لیا، جو دل چاہا لکھا اور جو دل چاہا اس میں سے مٹا دیا، اپنے کام کرے اور اب دوسرے چھوڑ دیے۔ آج مسلمانوں کا بھی یہ حال ہے۔ دیکھیں، یہود کو تو بیچاروں کو چھوڑ دیں، وہ تو خود ہی اللہ تعالیٰ ان کے ساتھ جو معاملہ کرے گا کر رہا ہے۔ ہم اپنی فکر کر لیں کہ کیا آج ہم نے اللہ سے کیے ہوئے وعدے قائم رکھے ہوئے؟ کیا آپ کو مسلمانوں کے کسی گروہ کو دیکھ کر، کبھی آپ کسی پارٹی میں جاتے ہوں گے، کسی میلے میں جائیں گے، کہیں بھی جائیں گے، کبھی دل دماغ لے کے نا وہی بات کہ یار اب دل مسلم کو وہ زندہ تمنا دے، وہ زندہ تمنا لے کے آپ صرف کسی پبلک پلیس یا کسی ایسے فنکشن سے ہو کے ہیں جہاں بالکل عام لوگ بیٹھے ہوتے ہیں، آپ خون کے آنسو رو کے آئیں گے۔ آپ سوچیں، بازاروں میں جاتے ہوئے لوگوں کو تصور میں لائیں، ایئرپورٹس پہ بیٹھے ہوئے لوگوں کو دیکھیں، کیا آپ کو لگتا ہے کہ اس وقت ہم نے لا الہ الا اللہ کہہ کر جو وعدہ کیا تھا وہ نبھایا ہوا ہے؟ یقین کریں اکثریت کو تو پتہ ہی نہیں کہ کوئی وعدہ بھی کر کے آئے تھے۔ دین کا نام بھی ہے تو نماز، روزہ، حج، پھیکی نمازیں، پھیکی نمازیں۔ میں تو جب بھی سوشل گیدرنگس میں سے آتی ہوں نا تو میرا دل بوجھل ہوتا ہے۔ بندہ جاتا ہے اس لیے کہ ملے، لوگوں کو ملے، الحمدللہ اکثر تو مجھے جہاں بھی جانا پڑتا ہے کبھی درسی کی وجہ سے جاتی ہوں، لیکن میرا دل چاہتا ہے میں عام لوگوں میں جاؤں، میں دیکھوں، ملوں، تو میں بوجھل دل سے آتی ہوں، مجھے غصہ نہیں آتا، دل تڑپتا ہے، روتا ہے، میرا دل جلتا ہے کہ ان بیچاروں کو تو پتہ ہی نہیں ہے، اتنی بڑی ہو گئی ہیں پتہ ہی نہیں ہے۔ کہیں کی بات ہے، کہیں میں تھی، نماز کا وقت ہوا تو آواز لگائی گھر والوں نے کہ نماز پڑھ لیں، کس نے پڑھنی ہے؟ تو بعد میں آ کے کسی نے کہا کہ صرف دو عورتوں نے کہا ہم نے پڑھنی ہے، تو دوسرے نے آگے سے ہنس کے کہا کہ اچھا کچھ کا تو عذر ہوگا اور کچھ کی بات ہی ہوگی، یعنی کچھ کا عذر یہ ہے کہ میک اپ نہ خراب ہو۔ اب صرف چند لمحوں کے لیے اللہ کی نگاہوں سے اس وقت امت مسلمہ کو دیکھنا شروع کر دیں، آپ کا خون کھولے گا، آپ کا دل بلبلا، آپ کو چین ہی نہیں آئے گا، نہ آپ کو اپنے کپڑے اچھے لگیں گے۔ چھوڑو، میں اس پہ کیا وقت لگاؤں، کتنا وقت لگاؤں گی، یہ پھر ایسے ہی رہنے، نہ انہوں نے بولنا ہے، نہ انہوں نے مجھے کھانے کو دینا ہے، یہ میرا فلاں چیز ہے، پڑی رہنے دو، میں کچھ ایسا کر لوں کہ جس سے ان لوگوں کی ہدایت آ جائے، کچھ ان تک بات پہنچ جائے۔ اتنے لوگ ہدایت سے بےچارے دور اور ان کو پتہ ہی نہیں، کچھ پتہ ہی نہیں۔ کسی سے بات ہو رہی تھی تو بڑی بھولی بات انہوں نے کی، کچھ ان سے بات ہوئی کیسے کلاسز ہوتی ہیں پائیں، کہتی ویسے بھولی ہوئی تو میں بھی نہیں ہوں اللہ کو، میں نماز شماز پڑھتی ہوں۔ میں نے کہا اللہ کوئی بھولنے والی چیز ہے؟ آپ کو کس نے کہا کیا بھولی ہوئی ہیں؟ قصہ مختصر یہ ہے کہ اس وقت ان آیتوں کو پڑھ کے اگر ہم اپنا محاسبہ کر لیتے ہیں، اللہ کو ہم سے کچھ نہیں چاہیے، یقین کریں۔ اور میں سچ کہوں گی کہ یہ جتنی باتیں زر تم ہم میں بھی ہم کر رہے ہیں نا کہ اللہ کے دین کا دفاع، اللہ اس سے بھی بے نیاز ہے۔ وہ پرندوں کو بھیج کے اپنے گھر کی حفاظت کرا سکتا ہے نا، اس نے کرا لی، اس نے مچھر بھیج کے نمرود جیسے دشمن کو مروا دیا، کیا اللہ تعالیٰ فرشتوں کی فوج بھیجے ہر جگہ ڈنڈے لے کے کھڑے ہو جائیں، کوئی غلط کام کرنے لگے اس کی کمر پہ لگائیں، کوئی جھوٹ بولنے لگے اس کی زبان کھینچ دیں، کوئی مسلمانوں پہ ہاتھ اٹھائے اس کو خوب مارے؟ 15 منٹ کے اندر پوری دنیا میں مارشل لا لگ سکتا ہے اللہ کے حکم سے، اللہ کا مارشل لا وہ کر لے گا۔ اللہ ہماری کوششوں کا محتاج نہیں کہ ہم اس کے دین کا دفاع کریں، لیکن اللہ تعالیٰ نے ہمیں یہ چانس دیا ہے۔ اب دیکھیں، کسی نے کوئی کام کرنا ہوتا ہے نا تو وہ کہتے ہیں اچھا میں موقع دیتی ہوں، پہلے دیکھو تم کیا کرتی ہو۔ جب وہ نہیں کرتا نا، جیسے بیٹی کو ماں کہتی ہے، جیسے آپ کسی بھی کام ڈالتے ہیں، میں نے دیکھا جب آپ کسی کی آس پہ رہتے ہیں آپ کبھی بھی وہ کام کر سکتے نہیں، کرا نہیں سکتے، ذہن پہ بوجھ ہوتا ہے، اور جب آپ کو یقین ہوتا ہے نا یہ میں نہیں کرنا ہے، تو آپ فیل کرتے ہیں کہ پھر اللہ آپ کو مدد بھی دے دیتا ہے۔ اس وقت ہم سب کا یہی حال ہے ایک امت ہونے کے ناطے، جب تک ہم اپنی ان چیزوں سے بے نیاز ہو کر اللہ کے لیے اپنی زندگیاں لگانے کی نیت نہیں کرتے، हमें फिक्र ही नहीं। मैं सोचती हूँ कि हम बड़े प्यार से गुजर जाते हैं, हम कहते हैं सो के हो गई बात, ठीक है बता दिया, कह दिया, कर लिया, लेकिन तड़प नहीं। अभी जब तक हमारे अपने दिल में ये तड़प नहीं आती, दूसरे के लिए कैसे आएगी? मिसाल है कि आप कहीं जा रहे हैं, आपको आगे दिखता है कि सड़क टूटी हुई है और नीचे दरिया है। शुक्र है आपको पता चल गया, आपने गाड़ी रोक ली। आपको ना पता चलता आप गिरते। आप मुझे बताएं कि आप वहाँ से आराम से गाड़ी मोड़ के आ जाएंगे। आप देखें कुछ गाड़ियाँ फिर उसी तरफ आ रही हैं। अगर आपके दिल में दर्द है तो आप रुकेंगे वहाँ के नहीं? मेरा लिए आप तो गाड़ी से निकल के झंडी पकड़ेंगे कि खुदा के लिए आगे ना जाओ, तुम्हारी गाड़ी गिर जाएगी। क्यों? अल्लाह के नबी कहते थे कि मैं जो मंजर देखता हूँ अगर तुम देखो तो तुम जंगलों में चले जाओ, बिस्तरों पर लज्जत ना लो अपनी बीवियों से। मैं आग को देख रहा हूँ, मैं तुम्हें आग के किनारों से पकड़ा हूँ। हमें नहीं दिखती। हमारे 10 रुपये गुम हो जाए ना, हम कहेंगे कहाँ गए हमारा। मैं कहती हूँ कि सिर्फ एक सोने का टॉप्स ना मिले ना तो मैं कई दिन तक चैन नहीं आता, गया तो किधर गया। लेकिन हम अपनी आंखों के सामने लोगों को आग का ईंधन बनता देखते हैं। हमें पता है इस्लाम पे इतने हमले हैं, हमें पता है आज लोग इस्लाम के ऊपर कितनी बातें करें, क्या होता है? सारी खबरें सुन के, बातें सुन के कहते हैं अब लाओ खाना खाते हैं। बड़े बड़े फोरम डिस्कशंस, फलां हो गया, ये हो गया। तो बात यह है कि अल्लाह के वादों को पूरा कराने के लिए इस वक्त हम सबको अपने आप को एक जगह पे करना पड़ेगा। जब हमारी सोच एक जगह होगी फिर फ़ायदा होगा। आपको पता है कि मोहम्मद बिन कासिम, नाम सुना होगा, 16 साल का था वो, पढ़ता था, तालिब इल्म था, किसी मदरसे में जाता था, किसी जगह से गुजरा तो कुछ औरतें गुजरी, तो उनमें से एक औरत ने ताना दिया इसको, कहने लगी कि तुम किधर हो, तुम दीन वाले, हम हिंदुओं के बच्चे अपनी कोखों में पाल रही हैं। यानी उस वक़्त इज्जतें लुटती थी, हिंदू बच्चे मुसलमान औरतों की गोदों में थे। यानी उसने एक ताना दिया कि देखो तुम लोग किन कामों में लगे और हमारी इज्जतें ख़राब हो रही हैं। इस जुमले को कहते हैं सुन के मोहम्मद बिन कासिम ने फिर अपना रास्ता बदला। उस वक्त के खलीफा से मदद मांगी कि मुझे फ़ौज दो, मैं जाके हमला करूँ। राजा दाहिर के ख़िलाफ़ उसका मामला सारा चलना था। उसने कहा कि नहीं, इस वक्त तो फ़ौजें किसी और महाज में, फ़ौज नहीं है। कहा तुम नहीं देते, मैं खुद जमा करूँगा। सड़कों पर खड़े होकर कहते हैं कि उसने तकरीरें कर करके लोगों के अंदर जज्बा पैदा किया, इस्लाम की मोहब्बत पैदा की, और एक छोटा सा गिरोह जमा करके गया और सिंध को फतह कर लिया। आपके मेरे घरों में रहने वाले 16-17 साल के नौजवानों ने क्या किया? सिर्फ टीनएजर्स के गम ज़रा लिख के देखें। मैंने एक क्लास में बच्चियों के ऐसे कोई बात हो रही थी तो मैंने कहा कि आपके तो कोई गम ही नहीं होंगे, इस उम्र में क्या गम होते हैं? तो करी नहीं, बहुत गम है। वो तो गम यही बड़े हैं ना कि नाक मोटी क्यों है और पलकें छोटी क्यों हैं और रंग काला क्यों है और अब पिंपल क्यों शुरू हो गए निकलने और अब कपड़े अम्मी नए क्यों नहीं लेके दे रही और हमें ये गम करते रहे, पालते रहे। लेकिन जब अल्लाह के दीन का गम आएगा ना, सब कुछ करेंगे, एक दफ़ा अल्लाह के दीन का दीन गालिब आ जाए। अब देखिए, एक शख्स है ना किसी दलदल में फंसा हुआ है। आप सोचिए कोई शख्स आधे धड़ के साथ मिट्टी में दबा हुआ है, उसकी सबसे बड़ी कोशिश क्या होगी? आप बताइए शाबे, सभी बोलते हैं कि उससे निकलूँ, उसको कह के खाना खा ले, वो कहेगा कि मुझे थोड़े से दोनों वाले मेरे मुँह में डालो, मैं स्ट्रगल कर रहा हूँ, मैं निकल आऊँ। उसको कोई के अच्छे कपड़े पहने, वो कहेंगे पहले अल्लाह के बंदे मैं यहाँ से निकलता हूँ। ये कैफियत महसूस करें दो तरह से। इज्तमाही तौर पे इस वक्त देखें तो हम दलदल में जा चुके हैं कि नहीं? हमारी नस्लें दलदलों के अंदर जा रही हैं। कैसे चैन आता है, हम कैसे वहाँ बैठ के खा सकते हैं? मैं सोचती हूँ कि इस वक्त अगर अल्लाह ताला माफ़ करे, बात यानी सिर्फ मैं यही कहने के लिए कि यहाँ जो ये बातें आ रही हैं कि इस्लाम को हम फ़ायदा दें और किस तरह दें, वजह क्या कि अभी खुद भी तो फंसे हुए। किसी का जुमला कहते हैं कि बाल बाल कर्ज में फंसा हुआ इस वक्त उम्मत मुस्लिमों का। आप सोचें, मैं सोचती हूँ ऐसे लोगों को कि जो कर्ज़ों में जकड़े हुए हैं, वो एक दलदल में खड़े हैं, क्या उनको हक है अच्छे खाने खाने का, अच्छे कपड़े पहनने का? वो तो जान बचाएंगे, वो सिर्फ कूते ला या मूत खाएंगे, घर में भी वही लाएंगे जो सिर्फ पेट का गुजारा करे, खाएंगे भी वो तो पकड़ के अपने पहले सर से कर्जे उतारेंगे ना। और हम कैसे हैं कि मोहब्बतों के नाम पे दूसरों को खाते हैं? इस वक्त हमारी ज़ात से ये चीज़ जब तक नहीं जाएगी, हम कभी भी दीन के काम के नहीं हो सकते। ये एक पूरा एक सिस्टम बनेगा और उसका रास्ता क्या है? तालीम, कुरान, इस्लाम। वरना याद रखिए कि अगले दौर के लोग जो हैं वो तो फिर हमारे ऊपर पता नहीं क्या लफ्ज़ बोलेंगे। अल्लाह ताला कहते हैं कि उम्मत के दिल सख्त होते हैं, और मुझे शिद्दत से ये जज्बे मेरे दिल में आते हैं कि वाकई ऐसे लगता है कि इज्तमाही तौर पर इस वक्त हम बेहिस हो चुके हैं। मैंने चंद मिनट की खबरें देखी कि लोग तैयारे के गिरने के ऊपर डिस्कशंस कर रहे थे। कोई पायलट का कसूर निकाल रहा है, कोई एयरलाइन को बुरा कह रहा है, कोई कुछ कोई कुछ, मैंने नहीं 15-20 मिनट की खबरों में कोई एक जुमला सुना कि ये बताओ जो चले गए उनके साथ इस वक्त क्या हो रहा है, वो कहाँ गए, मौत नफसियत है, कोई नहीं बात हुई। ठीक है आप कहेंगे इसके लिए मजहबी प्रोग्राम होते हैं, टीवी तबसरे ऐसी चीज़ों के लिए नहीं, लेकिन लोगों की सोच के इन चीज़ों में असबाब पे पीछे क्या है, लेकिन उसके बाद काम वही कर रहे हैं। तो अल्लाह ताला कहते हैं ये किसी कौम पे अल्लाह की बहुत बड़ी नाराज़गी होती है कि अल्लाह उनके दिलों को सख्त कर दे। दुआ करें इस वक्त अपने लिए भी दिल की गहराई से कि अल्लाह मेरा दिल पिघला दे, या रब दिल मुस्लिम को वो जिंदा तमन्ना दे जो कल्ब को गरमा दे, जो रूह को तड़पा दे। इस वक्त रूह नहीं तड़प रही, हमें तड़प है ही कोई नहीं। यो हर फूनल कली मन मवादी, ये आज के दौर में कैसे, अरे छोड़ो जी कुछ नहीं होता। ये जो मन मानी बातें हम दीन के नाम पे करते हैं ना बाहर, और वो ज़्यादा करते हैं जिनको दीन नहीं आता, वो कुछ नहीं होता। अल्लाह ने नमाज़ों से नहीं माफ़ करना, अल्लाह ने ये नहीं करना, ये आज दीन को मुमकिन आँख नहीं बना हुआ दिखता। हर बंदे ने अपने हिसाब से कुछ ना कुछ वर्जन दीन का बनाया हुआ है। आज के दौर में ये जायज़ है, आज के दौर में वो जायज़ है। अल्लाह ताला कह रहे वन नसू खुबी, ये है वजह, भूल गए वो नफ़ा उठाना उस नसीहत से जो उनको की गई। आज उम्मत का हाल ये हुआ कि वो भूल गए उस नसीहत को जो उनको की गई। इसको हाईलाइट कर लें, जब कौमें नसीहत को भूल जाती है ना, तो फिर अल्लाह किसी अपनी नेमत को उनके ऊपर मुसीबत बना के भेजता है। फिर बीमारियां मुसीबत को याद करवाने आती हैं कि तुम भूले हुए हो। जब लोग किताब हिदायत से नसीहत नहीं लेते ना, तो अल्लाह ताला फिर कायनात के अंदर फैली हुई चीज़ों से उनको नसीहत दिलाते हैं, किसी को किसी तरह से और किसी को किसी तरह से। कहा वला तज़ालु तत्तली वला खाइनतिम मिनहुम, और हमेशा ही आप मुत्तले होते रहेंगे इनकी खियानतों में से। नबी सल्लल्लाहु अलैहि वसल्लम को कहा जा रहा है कि ये यहूद अभी तक भी आपसे कोई फारिग नहीं हो गए, कुछ ना कुछ खियानतें इनकी तरफ से होती रहेंगी। हाँ इल्ला कलीलम मिनहुम, मगर थोड़े इनमें से। यहूद जो नबी सल्लल्लाहु अलैहि वसल्लम के इर्द गिर्द थे, हर मौके को गनीमत जानते हुए अल्लाह के नबी को दुख देते थे, इस्लाम को नुकसान देते थे। कहा ये खयानतें सुनते ही रहोगे, और मुझे ऐसे लग रहा है कि कल अल्लाह के नबी को नहीं, ये हम सब को क़यामत तक कहा जा रहा है कि तुम इनकी तरफ से बुरी बातें सुनते ही रहोगे, है ना। आप कहते हैं बड़ा मुसलमानों पर जुल्म है, इस्लाम पर ख़तरे रहेंगे, तुम छोड़ो ये चलता ही रहेगा। वला तज़ालु, ये जो ला तज़ालु ना, इसका तर्जमा दो तरह से आप याद कर सकते हैं, नहीं टलेंगे और हमेशा रहेंगे। क्योंकि जो चीज़ नहीं टलती वो हमेशा ही रहती है ना, तो अगर आपको दोनों में से कोई भी तर्जमा याद रहे तो इसको सही आप समझेंगे कि आप इनकी बातें सुनते ही रहोगे, ये इस्लाम के खिलाफ बातें बोलते ही रहेंगे, आप क्या करो, आपका मामला इनके साथ क्या होना चाहिए। इल्ला कलील मिनहुम, बहुत थोड़े लोग हैं अब्दुल्ला बिन सलाम जैसे जो कुछ नहीं कहेंगे इस्लाम को, बाकी तो कहेंगे। आप क्या करो, फाफ अनहुम, माफ़ कर दो इनको, वस्वह और दरगुजर करो। इतना प्यारा अदब सिखा दिया कि लड़ो नहीं, अपनी इसलाह करो। इन्नल्लाह युहिब्बुल मुहसिनीन, बेशक अल्लाह ताला मुहसिनीन को पसंद करता है, यानी सब को माफ़ कर दो, पेशगी माफ़ी जो कहते हो कर लो, हमें पता है कि तुम हम पे जो कुछ करते हो इसकी वजह हमारे ही मामले हैं। यहाँ लफ्ज़ खाइना का जो आया है, तो खयानत जो होती है ना, ये अमानत का अपोजिट है, ईमान के मुखालिफ आप कह सकते हैं। और खाइना इसम फाइल बमानी मस्दर इस्तेमाल हुआ है, मतलब क्या है कि तुम खयानतों को इनकी देखते रहोगे, जो वादे करते हैं उनको तोड़ देते हैं, गदर करते हैं, तुम इनको छोड़ो बल्कि माफ़ करो और इसके बाद इनके ऊपर एहसान करो। ये क्या बात हुई, हम तो कहते हैं कि इस्लाम एक्सप्लॉइट करता हमें, मारो यहूद को, गोलियां मारो, इनको मारो, नहीं, ना खुद को मारो ना इनको मारो, मारो तो अपने कुफर को मारो और इनके कुफर को मारो। आप समझ रहे हैं ना कि पूरे कुरान में एक ही बात है, अपनी इसलाह करो, फ़र्द की इसलाह करो। और इसके बाद आखिरी आयत सबक की, जिसमें यहूद के तस्करे के बाद अब दूसरे बड़े गिरोह नसारा का तस्करा कर दिया कि वमिन अल्लज़ीना क़ालू इन्ना नसारा, जुमले पे गौर कीजिएगा, और उन लोगों में से जिन्होंने कहा कि हम नसरानी हैं, यानी अल्लाह ने नहीं इनको क्रिश्चियन कहा, ये ख़ुद को क्रिश्चियन बना गए। पहले यहूद की खियानतों की बात थी, अब यहाँ नसारा की बात कर दी कि वो लोग जो ख़ुद को नसरानी कहते हैं, अख़ज़ना मीसाक़हुम, हमने इनसे भी वादा लिया था। पीछे यहूद की बात थी ओल्ड टेस्टामेंट में, तौरात में उनसे वादा लिया था, इसी तरह क्रिश्चियन से भी वादा लिया था, लेकिन इन्होंने क्या किया, वही किया जो उन्होंने किया। फनसू हसम मिम्मा जुक्किरू बिही, बस भूल गए उस हिस्से को जो नसीहत किए गए थे। उन्होंने तौरात को भुला दिया, इन्होंने इंजील को भुला दिया, आज हमने क्या किया, कुरान को भुला दिया। नतीजा क्या निकला, फ़ग़रैना बैनहुमुल अदावत वल बग़दा इला यौमिल क़ियामा, फिर हमने लगा दी आपस में इनके दुश्मनी और कीना क़ियामत तक के लिए। यहाँ एक बहुत ही प्यारा नुक्ता निकलता है कि जब कोई कौम किताबे हिदायत को भूल जाती है तो उनके बीच में बुग़्ज़ और अदावत आ जाती है, दुश्मनी पैदा हो जाती है। जब तक लोग इस्लाम से जुड़े रहे वो आपस में भी जुड़े हुए थे, जब लोग इस्लाम से कटे आपस में कट गए। यहूद और नसारा आपस में कट्टर दुश्मन थे, ये तो चंद साल पहले ये इस्लाम के ख़िलाफ़ जमा हुए, आज भी दिल अलग हैं। सूरह हशर में आता है कि तहसबुहुम जमीयन, तुम इनको एक समझते हो, नहीं, वक़ुलूबुहुम शत्ता, दिल इनके फटे हुए आपस में। बाद लोग साथ होते हैं लेकिन दिल से साथ नहीं होते आपके, इनका हाल आपस में ये है, जहाँ इस्लाम की दुश्मनी है वहाँ ये आ जाते हैं आपस में मिलने एक दूसरे को, लेकिन अलग से लड़ते हैं। और तारीख़ में इनकी लड़ाइयों को आप देख सकते हैं कि जो यहूद और नसारा की हुई, कि जिसको भी बैतुल मक़दस मिला उसने दूसरे को वहाँ से निकालने की कोशिश की। अल्लाह ताला फरमाते हैं कब तक रहेगी, इला यौमिल क़ियामा, क़ियामत तक एक दूसरे के दुश्मन रहेंगे। वसौफ़ युनब्बिहुमुल्लाहु बिमा कानू यस्नाउन, और बिलाखिर फिर अल्लाह उनको ख़बरें देगा जो वो अमल करते थे। पहले यहूद के वादों की और वादों शिकनियों की बात हुई, फिर नसारा की बात करके अल्लाह ताला ने मुसलमानों को आईना दिखा दिया कि देखो अगर अब तुम भी तीसरे फिरके पे ऐसे जगह पे चले गए जहाँ ये काम करते थे, तो फिर तुम समझ जाओ कि तुम्हारा भी यही अंजाम होगा। अब अगली आयतों में इंशाअल्लाह ताला अगले लेसन में नसारा के मतलब काफ़ी बातें होंगी, और ख़ास तौर पे जो लोग क्रिश्चियंस के इन बिटवीन रहते हैं फ्रेंड्स और साथियों को बताने के लिए, तो उनको काफ़ी ज़्यादा रहनुमाई मिलेगी। अल्लाह ताला से यही दुआ करते हैं कि हमें कुरान पाक का हक अदा करने की तौफीक दे, और इन सारी बातों को हम अपने अमल के लिए ले लें। अपना मुहासबा करते हुए यहाँ तक तिलावत सुनेंगे। सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, व सलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।
وَلَقَدْ أَخَذَ اللَّهُ مِيثَاقَ بَنِي إِسْرَائِيلَ وَبَعَثْنَا مِنْهُمُ 12 نَقِيبًا وَقَالَ اللَّهُ إِنِّي مَعَكُمْ لَئِنْ أَقَمْتُمُ الصَّلَاةَ وَآتَيْتُمُ الزَّكَاةَ وَآمَنْتُمْ بِرُسُلِي وَعَزَّرْتُمُوهُمْ وَأَقْرَضْتُمُ اللَّهَ قَرْضًا حَسَنًا لَأُكَفِّرَنَّ عَنكُمْ سَيِّئَاتِكُمْ وَلَأُدْخِلَنَّكُمْ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ فَمَن كَفَرَ بَعْدَ ذَلِكَ مِنكُمْ فَقَدْ ضَلَّ سَوَاءَ السَّبِيلِ فَبِمَا نَقْضِهِم مِّيثَاقَهُمْ لَعَنَّاهُمْ وَجَعَلْنَا قُلُوبَهُمْ قَاسِيَةً يُحَرِّفُونَ الْكَلِمَ عَن مَّوَاضِعِهِ وَنَسُوا حَظًّا مِّمَّا ذُكِّرُوا بِهِ وَلَا تَزَالُ تَطَّلِعُ عَلَى خَائِنَةٍ مِّنْهُمْ إِلَّا قَلِيلًا مِّنْهُمْ فَاعْفُ عَنْهُمْ وَاصْفَحْ إِنَّ اللَّهَ يُحِبُّ الْمُحْسِنِينَ وَمِنَ الَّذِينَ قَالُوا إِنَّا نَصَارَى أَخَذْنَا مِيثَاقَهُمْ فَنَسُوا حَظًّا مِّمَّا ذُكِّرُوا بِهِ فَأَغْرَيْنَا بَيْنَهُمُ الْعَدَاوَةَ وَالْبَغْضَاءَ إِلَى يَوْمِ الْقِيَامَةِ وَسَوْفَ يُنَبِّئُهُمُ اللَّهُ بِمَا كَانُوا يَصْنَعُونَ